الحمد لله بنعمته تتم الصالحات، لا حول ولا قوة الا بالله. اللہ تعالیٰ کا لاکھ لاکھ شکر ہے کہ اس نے ہمیں ایک بار پھر موقع دیا کہ اللہ کے نبی کے پیارے ساتھیوں کی لائف، زندگی، آپ کی حیات سے ہم اپنے لیے سبق لے سکیں. آج ہم حیات صحابہ میں جس صحابی کے بارے میں پڑھیں گے اور جانیں گے وہ ہیں حذیفہ بن یمان رضی اللہ عنہ. آئیے شروع کرتے ہیں. نحمده ونصلي على رسوله الكريم، أما بعد فأعوذ بالله من الشيطان الرجيم، رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقه قولي، رب يسر ولا تعسر وتمم بالخير. حیات صحابہ کے درخشاں پہلو، اور اس میں صحابی ہیں حضرت حذیفہ بن یمان. اس نام سے آپ کو ایک سے زائد صحابی ملیں گے، اور آپ دیکھتے ہیں کہ ہر صحابی کی ایک مختلف خوبی ہے جو اس کے بارے میں ہمیں جاننے اور اس کے اوپر مزید غور و فکر کرنے اور اس کے بارے میں اللہ تعالیٰ کا شکر ادا کرنے کا موقع دیتی ہیں. جتنا زیادہ آپ صحابہ کرام کو جانتے ہیں، اتنا زیادہ آپ اپنے آپ کو بہتر کرنے کا جذبہ بھی ابھرتا ہے، اور اسی طرح سے آپ کے اندر اگر کوئی خوبی ہے، اور بہت ساری ہیں ماشاءاللہ، تو پھر آپ ان خوبیوں کو کیپ کرنے اور اس کے اندر بہتری کی کوششیں بھی کرتے ہیں. اس لیے کہ جب بھی کبھی آپ کو سیلف گرومنگ کی دعوت ملے، آج بہت دورہ ہے اس چیز کا، دورہ کہہ لیجئے، ٹریننگ، ٹرینرز، سیلف فلاں فلاں، پرسنالٹی گرومنگ، یقین کیجئے کہ نفس صلی اللہ علیہ وسلم نے یہ ساری ٹرمز یوز کیے بغیر ایسی ایسی شخصیات گروم کر دی، ایسی ایسی پرسنالٹی گھڑ دی، کیا کوئی جوہری ہیرا گڑے گا جو اللہ کے نبی نے گھڑ دیا. میں سوچتی ہوں کہ جیسے استاد کے ہاتھ لگ جاتے ہیں تو بندہ نکھر جاتا ہے نا، گھڑ جاتا ہے. جیسے ایک برتن بنتا ہے مٹی کا، تو بڑا ہی نازک سا، پتلا سا، کناروں والا پیالہ، کوئی گلدان، کوئی واز، گھڑا. اس طرح انسان رو ہوتا ہے، مٹی ہوتا ہے، لیکن اس مٹی کو ڈھال کر ایک شخصیت میں بدلنا یہ استاد کا کام ہے، اور نبی صلی اللہ علیہ وسلم استادوں کے استاد تھے. اللہ نے آپ کے ذریعے سے صحابہ کرام کی ایک ایسی کھیتی تیار کی کہ ابھی تک اس کی فصل اور اس کے پودے اور اس کے اثرات ہم اپنے ارد گرد دیکھ سکتے ہیں. آج بھی میں سوچتی ہوں کہ کتنے سال ہو گئے نا، 1450 سال تو آلموسٹ نبی صلی اللہ علیہ وسلم کے دور کو ہو گئے نا. آپ دیکھیے، آج بھی آپ چاہے 10 دفعہ پڑھیں، میں نے یہ چیزیں جو ابھی آج کل آپ کو پڑھا رہی ہوں یہ پہلے پڑھائی ہوئی ہیں. جیسے پیچھے ذکر کیا تھا نا کہ کچھ ریکارڈنگز مس ہوئی، تو ہم وہ جو مسنگ لیکچرز ہیں ان کو دوبارہ کر رہے ہیں. لیکن میں یہ دیکھ رہی ہوں کہ کبھی پڑھاتے ہوئے بوریت نہیں ہوئی، کبھی ذہن میں یہ خیال ہی نہیں آیا کہ چھوڑے نا، پڑھ تو لیے. آپ دنیا کے کسی مشہور شخص کو سوچیں، کوئی سنگر، کوئی کرکٹر، کوئی اے بی سی ڈی، ایک سے زائد بار آپ اس کا تذکرہ نہیں سن سکتے، کیونکہ آپ کو پتا ہے کہ ٹھیک ہے، ہو گیا، خبر مل گئی، پتہ چل گیا. لیکن جب آپ نصیحت کے لیے، ہدایت کی طلب کے لیے ان لوگوں کو جانتے ہیں نا، تو یہ وہ چیز ہوتی ہے جو آپ کو واقعی بے بس کر دیتی ہے، اور آپ اپنے بارے میں بھی اسی چیز کے حریص ہو جاتے ہیں کہ اللہ ہماری بھی زندگیاں ایسی گزریں. مجھے تو ہر صحابی کے بارے میں پڑھا کر ایک استصحاب کا موقع بھی ملتا ہے، اور خواہش بھی آتی ہے، اور مجھے لگتا ہے کہ ایک ایک بات ہر صحابی کی اگر ہم پک کرتے جا رہے ہوں تو آپ دیکھیے کہ کتنا کچھ ہمارے پاس آگے. صرف ایک عادت اچھی کسی صحابی کو دیکھ کر اپنے اندر لے آئے، اور کوئی ایک خرابی ہے تو اس کو نکال دیجیے، تو آپ سوچیے کہ سینکڑوں کی صورت میں اچھی عادات آ سکتی ہیں اور خراب یعنی بری عادات نکل سکتی ہیں. دل چاہ رہا ہے کہ آج وہ جو کہتے ہیں نا کہ علامہ اقبال کے بعد اور بھی پہلے دور کے لوگ تھے، تو ان میں سے مولانا حالی تھے. دل چاہ رہا ہے کہ آج اس صحابی کی بات کہنے سے پہلے آپ کو ان کی پوئم سنا دوں، تاکہ ہمارا ایمان ذرا واقعی اوپر جائے اور ہم ان صحابہ کے بارے میں جانیں. تو انہوں نے صحابہ کرام اور خلافت راشدہ کا تذکرہ کرتے ہوئے کہا کہ جب امت کو سب مل چکی حق کی نعمت، ادا کر چکی فرض اپنا رسالت، رہی حق پہ باقی نہ بندوں کی صحبت، نبی صلی اللہ علیہ وسلم نے کیا خلق سے قصد رحلت، تو اسلام کی وارث ایک قوم چھوڑی کہ دنیا میں جس کی مثالیں ہیں تھوڑی، سب اسلام کے حکم بردار بندے، سب اسلامیوں کے مددگار بندے، خدا اور نبی کے وفادار بندے، یتیموں کے رانڈوں کے غم خوار بندے، رہے کفر و باطل سے بیزار بندے، نشے میں میں حق کے سرشار بندے، جہالت کی رسمیں مٹا دینے والے، کہانت کی بنیاد ڈھا دینے والے، سر احکام دین پر جھکا دینے والے، خدا کے لیے گھر لوٹا دینے والے، ہر آفت میں سینہ سپر کرنے والے، فقط ایک اللہ سے ڈرنے والے۔ اگر اختلاف ان میں باہم دگر تھا تو بالکل مدار اس کا اخلاص پر تھا، جھگڑتے تھے لیکن نہ جھگڑوں میں شر تھا، خلاف آشتی سے خوش آئند در تھا۔ یہ تھی موج پہلی اس آزادگی کی، ہرا جس سے ہونے کو تھا باغ گیتی، نہ کھانوں میں تھی وہاں تکلف کی کلفت، نہ پوشش یعنی کپڑے، نہ پوشاش کہہ لیجیے یا پوشش سے مقصود تھی زیب و زینت، امیر اور لشکر کی تھی ایک صورت، فقیر اور غنی سب کی تھی ایک حالت، لگایا تھا مالی نے ایک باغ ایسا، نہ تھا جس میں چھوٹا بڑا کوئی پودا، خلیفہ تھے امت کے ایسے نگہباں، ہو گلے کا جیسے نگہباں چوپا، سمجھتے تھے ذمی و مسلم کو یکساں، نہ تھا عہد و ہر میں تفاوت نمایاں، کنیز اور بانو تھیں آپس میں ایسی، زمانے میں ماں جائی بہنیں ہو جیسی، رہے حق میں تھی دوڑ اور بھاگ ان کی، فقط حق پہ تھی جس سے تھی لاگ ان کی، چھڑکتی نہ تھی خود بخود آگ ان کی، شریعت کے قبضے میں تھی باغ ان کی، جہاں کر دیا نرم نرما گئے وہ، جہاں کر دیا گرم گرما گئے وہ، کفایت جہاں چاہتے وہاں کفایت، سخاوت جہاں چاہتے وہاں سخاوت، جچی اور تلی دشمنی اور محبت، نہ بے وجہ الفت نہ بے وجہ نفرت، جھکا حق سے جو جھک گئے اس سے وہ بھی، رکا حق سے جو رک گئے اس سے وہ بھی۔ سبحان اللہ، اس سے بھی زیادہ خوبصورت طریقے سے کسی کے بارے میں کوئی تذکرہ کر سکتا ہے؟ اور ہر جملہ سنتے وقت اگر آپ کو واقعی اردو سمجھ آ رہی تھی تو آپ مان لیں گے کہ اٹس ٹرو، یہ سچ ہے کہ یہ وہ لوگ تھے کہ جنہوں نے زندگی کے نقشے بدل دیے، یہ وہ لوگ تھے کہ جن کے اندر اللہ سبحانہ تعالیٰ نے وہ خوبیاں بھری ہوئی تھی کہ جن کو آج اگر اکٹھا کریں اور اس کے لیے کوئی انسان محنت کرے تو سال ہر سال لگ جائے۔ اور میں یہ بھی سوچتی ہوں کہ نبی صلی اللہ علیہ وسلم کے پاس کتنا کو موقع تھا، کہہ لیں کہ بیسوں سال کی عمر تو نہیں ملی نا، 13 سال مکہ میں اور 10 سال مدینہ میں، اور پورا وقت محنت ہی، ہماری طرح یہاں بٹھا کر کتابیں بھی نہیں پڑھی، قرآن بھی نہیں سکھائے، آج تو علم کی محفلیں نصیب ہو جاتی ہیں نا تو انسان اس میں اپنے لیے بہت زیادہ کچھ جمع کر لیتا ہے، لیکن وہاں تو کام تھا، کام کے دوران سیکھتے تھے، کام کام اور کام، اور اسی کے اندر پھر وہ واقعی حقیقت میں کام کے بن گئے۔ اللہ کرے کہ ہم بھی ایسے ہی بن جائیں۔ تو بہرحال حذیفہ بن یمان ایک بڑی خوبصورت شخصیت تھے، کیسے اللہ تعالیٰ نے ان کو اپنے نبی کے پیارے ساتھی ہونے کا سبق دیا اور موقع دیا، اور ان کو پڑھ کر ان کی زندگی کے بارے میں جان کر ہم کیا سیکھیں گے، آئیے ذرا سا تھوڑا سا اس پہ غور کریں گے، اور ساتھ ہی ساتھ یہ دعا کر لیتے ہیں کہ اللہ آج کے اس گئے گزرے دور میں جب ایمان کی وہ تپش نہیں، وہ ایمان کی گرمی نہیں، لیکن اب ہم اپنے حالات کے مطابق جتنے بھی نیک ہو سکتے ہیں تو ہمیں نیک بنا، اور ہماری نسلوں کو ہم سے زیادہ آگے کر۔ اصل فکر اگلے آنے والے دور کے بچوں کی ہونی چاہیے، کیونکہ ہر دن پہلے سے دنیا میں شر، فتنے اور فسادات بڑھتے ہی جا رہے ہیں۔ تو یہ دیکھتے ہیں حضرت حذیفہ کے بارے میں نبی صلی اللہ علیہ وسلم کا کلام، آپ نے کیا فرمایا؟ حذیفہ جو کچھ تمہیں بتائے سچ مانو، اور عبداللہ بن مسعود جو کچھ تمہیں پڑھائے اسے پڑھ لو۔ کیا خوبصورت خوشخبری ہے ان لوگوں کے بارے میں، اللہ کے نبی کا یہ جملہ ان کی اوتھینٹیسٹی کو ثابت کرتا ہے۔ آپ دیکھیں کوئی بھی آپ کی تعریف کر دے اچھا ہوتا ہے، لیکن جب آپ کا استاد آپ کی تعریف کرتا ہے نا، وہ تو پھر سر سے پاؤں تک بندہ سرشار ہو جاتا ہے۔ ڈر بھی سب سے زیادہ انہی سے ہی لگتا ہے، ان کے سامنے بولا نہیں جاتا، ان کے سامنے بیٹھا نہیں جاتا، लेकिन उनकी जुबान से कोई अच्छी बात सुन के खुशी भी सबसे ज्यादा होती है कि फिर ठीक ही होगा, तभी तो उन्होंने कहा ना। तो ये चीजें हमें इन सहाबा के हालात को पढ़ते वक्त देखनी है नबी सल्लम से इनके ताल्लुक की रोशनी में। चाहे मुहाजिर कहलाओ चाहे अंसारी, इन दोनों में से जो निस्बत पसंद है इसका बखूबी या बखुशी आप इंतखाब कर सकते हैं। ये वो सुनहरी कलेमात हैं जो रसूल अकदस सल्लल्लाहु अलैहि वसल्लम ने उस वक्त इस्तेमाल किए जब हुज़ैफ़ा बिन यमान ने आपसे पहली मुलाकात की थी रदी अल्लाह अन्हु। इन दो काबिल कदर नस्बतों में से हज़रत हुज़ैफ़ा बिन यमान रजी अल्लाह अन्हु को एक का इंतखाब करने का हुक्म दिया गया। और ये भी एक दिलचस्प दास्तान है। आप भी सोच रहे होंगे कि ये क्यों कहा गया अंसार या मुहाजिर, क्योंकि मक्का से थे तो मुहाजिर और मदीना से थे तो अंसारी थे। लेकिन आइए जरा इनकी कहानी सुनते हैं। हजरत हुज़ैफ़ा बिन यमान के वालिद मक्का मुअज़्ज़मा के बनी अब्स कबीले में पैदा हुए। अपने ही कबीले के एक शख्स को कत्ल कर दिया। मजबूरन ये मक्का मुकरमा से यसरब कूच कर गए। वहां जाकर बनी अब्दुल अशहल से इतने गहरे रवाबित हो गए कि उन्होंने अपने कबीले की एक खातून से इनकी शादी कर दी, जिसके बतन से हजरत हुज़ैफ़ा पैदा हुए। इसके बाद कुछ ऐसी रुकावटें हायल हुईं कि ये मक्का मुअज़्ज़मा में सकूनत इख्तियार ना कर सके। मक्का मुअज़्ज़मा में आमदोरफ्त तो रही, लेकिन मुस्तकिल तौर पर मदीना मुनव्वरा में ही सकूनत पजीर रहे। जब इस्लाम का नूर जजीरा नुमाए अरब में फैलने लगा, तब वो हुज़ैफ़ा बनी अब्स के इन 10 खुशकिस्मत अफराद में से एक थे जो रसूल अकदस सल्लल्लाहु अलैहि वसल्लम की खिदमत में हाजिर हुए और आपके रूबरू इस्लाम कबूल करने का ऐलान किया। ये हिजरत से पहले का वाकया है। हजरत हुज़ैफ़ा खानदानी एतबार से मक्की और पैदाइशी एतबार से मदनी थे, राइट जी, यानी ये मदीना में पैदा हुए थे लेकिन खानदान पीछे से मक्का से ताल्लुक रखता था। हजरत हुज़ैफ़ा रज़ी अल्लाहु अन्हु मुसलमान घराने में पैदा हुए, मुसलमान माँ बाप के घर परवरिश पाई। रसूल अकदस सल्लल्लाहु अलैहि वसल्लम के दीदार का सुरमा अपनी आंखों में लगाने से पहले ही मुसलमान बन चुके थे। बचपन ही से आपके हालात सुनने और औसाफ़े हमीदा मालूम करने का इंतहाई शौक दिल में समाया हुआ था। ये हर एक मिलने वाले से यही पूछते कि रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम का क्या हाल है, आपका चेहरा अनवर कैसा है और आपके औसाफ़े हमीदा क्या हैं। गरज के हर दम यही धुन लगी हुई थी कि मैं किसी न किसी तरह आपकी खिदमत में पहुँच कर दीदार का शर्फ हासिल कर सकूँ। बिलाखिर इनसे ना रखा गया। दीदार मुस्तफ़ा सल्लल्लाहु अलैहि वसल्लम का शौक दिल में समाये हुए मक्का रवाना हो गए। रसूल अकदस को देखते ही बादब अरस किया, हजूर मैं मुहाजिर हूँ या अंसारी? आपने इरशाद फरमाया, चाहो मुहाजिर कहलाओ या अंसारी, तुम्हें मुकम्मल इख्तियार है। क्या किया होगा इन्होंने अपने लिए चूज, सोचिए जी। इन्होंने कहा, या रसूलुल्लाह मैं अंसारी बनना पसंद करूंगा। क्यों भला? ऊपर वाला हाथ नीचे वाले हाथ से बेहतर है। लिखिए, कभी मौका मिले ना तो मुहाजिर बनना भी बड़ी बात है, और कभी चॉइस ही कोई नहीं होती तो मुहाजिर ही है। लेकिन अगर दोनों में चॉइस हो तो फिर लेने की बजाय देने वाले बनिए अंसारी। जब रसूल अकदस सल्लल्लाहु अलैहि वसल्लम हिजरत करते हुए मदीना मुनव्वरा की तरफ रवाना हुए तो हजरत हुज़ैफ़ा रज़ी अल्लाहु अन्हु भी आपके हमराह हो लिए। ग़ज़वे बदर के अलावा तमाम मार्कों में नबी सल्लल्लाहु अलैहि वसल्लम के साथ इस तरह वाबस्ता रहे जैसे एक आंख दूसरी आंख से वाबस्ता होती है। इसको हाईलाइट करें, जब साथ मिल जुग गया तो फिर छोड़ा नहीं कभी। देखिए, एक आंख का दूसरी से कितना गहरा ताल्लुक है। बहुत रेयर देखेंगे आप कि एक आंख छोटी और एक बड़ी हो। इस तरीके से अल्लाह के नबी के साथ साथ रहते थे, तो तभी तो फिर उन्होंने बहुत कुछ ले भी लिया ना। ग़ज़वे बदर में शरीक ना होने की भी एक खास वजह थी जिसे वो खुद बयान करते हुए फरमाते हैं, दरअसल वजह यह हुई कि मुझे और अब्बा जान को रास्ते में ही कुरैश ने गिरफ्तार कर लिया। उन्होंने पूछा, कहाँ जा रहे हो? हमने कहा, मदीने जा रहे हैं। कहने लगे, अच्छा, तो मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम को मिलना चाहते हो? हमने कहा, हमारा मदीना जाने का इरादा है। कहने लगे, हम आपको नहीं जाने देंगे, हाँ अगर तुम दोनों ये वादा करो कि ग़ज़वे बदर में रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम का साथ नहीं दोगे, इस सूरत में तुम्हें जाने की इजाज़त दी जा सकती है, वरना हम तुम्हें कतन नहीं छोड़ेंगे। हमने बादिल नाख्वास्ता दुश्मन के नरगे से छुटकारा हासिल करने की खातिर, यानी हमने ना चाहते हुए, दिल नहीं चाहता ना, बादिल नाख्वास्ता यानी दिल नहीं चाह रहा था, दुश्मन के नरगे से छुटकारा हासिल करने की खातिर इनसे वादा कर लिया। कि हम लड़ाई में हजूर सल्लल्लाहु अलैहि वसल्लम का साथ नहीं देंगे। इसके बाद उन्होंने हमें आज़ाद कर दिया जब हम मदीना तैयबा में रसूल अकदस सल्लल्लाहु अलैहि वसल्लम की खिदमत अकदस में हाजिर हुए और कुरैश से किए गए मुआहदे की इत्तला दी और अर्ज़ की, या रसूलुल्लाह अब हमारा क्या बनेगा, यानी अब हमारा क्या बनेगा। आपने हमारी परेशानी को देखते हुए इरशाद फरमाया, हम कुरैश से किए गए मुआहदे को पूरा करेंगे और अल्लाह ताला से मदद तलब करेंगे। तो क्या पता चला कि किसी चीज़ में पीछे रहना और फिर उसके अंदर जाकर कुछ ना कर सकना हर एक का मुख्तलिफ होता है। कुछ जाके भी खुश नहीं होते और कुछ ना जाके भी दुखी होते हैं। इसी तरह गज़वे उहद में हज़रत हुज़ैफ़ा रज़ी अल्लाहु अन्हु अपने अजीम वालिद हज़रत यमान रज़ी अल्लाहु अन्हु के साथ शरीक हुए। हज़रत हुज़ैफ़ा इस सख्त आजमाइश में से सही सालम वापस लौटे, लेकिन आपके वालिद मुख्तरम ने मैदान जंग में जाम शहादत नोश फरमा लिया। इनके साथ अजीब वाकया पेश आया कि दुश्मन की तलवार लगने से शहीद ना हुए बल्कि लाइल्मी की बिना पर मुजाहिदीन इस्लाम की तलवारों से घायल हुए। और ये अजीबो गरीब वाक़ इस तरह पेश आया कि रसूल अकदस सल्लल्लाहु अलैहि वसल्लम ने गज़वे उहद में बच्चों और औरतों की निगरानी हज़रत यमान और हज़रत साबित बिन दिक्श या हज़रत साबित बिन विक्श की के सपुर्द की। चूंकि ये दोनों उम्र रसीदा थे यानी बूढ़े थे, इसलिए खैमों के पास रहने की जिम्मेदारी इनके सपुर्द की गई। ये भी जुमला नोट कीजिए कि लोगों को उनकी उम्र के मुताबिक काम दीजिए, क्योंकि कोई बैठ के सिर्फ काम कर सकता है तो वो बैठ के कर ले, जो भाग दौड़ कर सके भाग दौड़ करे। लेकिन जब घमसान की जंग छिड़ी यानी बहुत ही ज्यादा आमने सामने दुश्मन का मुकाबला हुआ, तो हजरत यमान ने अपने साथी से कहा, आप हमें किसका इंतजार है, बाखुदा हम दोनों अपनी उम्र के आखिरी मरहले में हैं, हम इस दुनिया फानी में पल भर के मेहमान हैं, आज गए या कल क्यों ना हम भी अपनी तलवारें लेकर मैदान जंग में उतरे और रसूल अकदस सल्लल्लाहु अलैहि वसल्लम का भरपूर साथ दें, शायद अल्लाह ताला हमें शहादत नसीब फरमा दे। फिर क्या था, दोनों ने अपनी तलवारें संभाल ली और मैदान कारजार में उतर आए। दोनों बेजिगरी से लड़े। साबित बिन वक्श ने, या कह लीजिए कि साबित बिन वक्श एक काफिर की तलवार लगने से शहीद हुए, लेकिन हजरत यमान का ताकुब मुजाहिदीन इस्लाम की तलवारों ने किया और चश्मे जदन में इन्हें घायल कर दिया यानी जख्मी हो गए। दरअसल वो इन्हें पहचान ही न सके। हजरत हुज़ैफ़ा मुसलसल ये पुकारते रहे, मेरा बाप मेरा बाप, लेकिन चीखों पुकार में किसी को ये आवाज सुनाई न दी। बिल आखिर अपने ही साथियों की तलवार का निशाना बनकर जामे शहादत नोश कर गए। हुज़ैफ़ा रज़ी अल्लाहु अन्हु ने ये मंजर देख कर इरशाद फरमाया, मेरे साथियों अल्लाह तुम्हें बख्श दे। जब रसूल अकदस सल्लल्लाहु अलैहि वसल्लम को हकीकत हाल का इल्म हुआ, आपने हजरत हुज़ैफ़ा रज़ी अल्लाहु अन्हु को इनके बाप की दियत देने का इरादा जाहिर किया, तो हजरत हुज़ैफ़ा ने अर्ज की, या रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम, अब्बा जान शहादत के तालिब थे, वो इन्हें मिल गई, इलाही गवाह रहना मैंने ये दियत मुसलमानों के लिए वक्फ कर दी। इस कारनामे से रसूल अकदस सल्लल्लाहु अलैहि वसल्लम के हाँ इनकी इज्जत और वकार में और इजाफा हो गया। सुभान अल्लाह। देखिए कभी कभी इस तरह के एक्सीडेंट्स हो जाते हैं कि जिसमें लोगों के दर्जे बुलंद भी होते हैं और उनकी असल खुलती है। असल बात यह है कि हम एडवर्सिटी में कैसे बिहेव करते हैं। आम हालात में हम सारे बड़े खुश होते हैं, लेकिन जब कोई एबनॉर्मेलिटी आए, कोई ऐसे नामवाफिक हालात आए, उस वक्त अपने ऊपर काबू रखना ही ईमान की दलील है। इसी तरह एक दफा हजरत मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम ने हजरत हुज़ैफ़ा का बगौर जायजा लिया तो आप पर इनके तीन औसाफ वाज़े हुए, ये लिख लें, अल्लाह मुझे और आपको भी अता करे। नंबर एक, ज़कावत, ज़की थे, इंटेलिजेंट कह लें आप। बेदारी मग़्ज़ यानी हाजिर दिमाग, दिमाग इनका सोया नहीं रहता था, जो मुश्किलात हल करने में मुआविन साबित होती है। दूसरी चीज इनमें सुरत इदराक, इदराक कहते पा लेने दरका से, और सूरत जल्दी को कहते हैं स्विफ्टनेस, यानी चीज के किसी मामले की तह तक पहुंच जाते थे, ये बहुत यूनिक करेक्टरिस्टिक्स होती हैं। और तीसरा, राजदारी, असरार और रमूज को सीने में महफूज करने का ऐसा मलका कि किसी को भी कान और कान खबर ना हो, ये बहुत बड़ी खूबियां होती हैं। किसी का भी दिल जीतना है ना तो अपने अंदर ये तीन चीजें ले आइए। 19-20 का शक पड़ जाए ना कि ये मेरा बात बंदा आगे कर देगा, जो मैंने इसको कहना ही आगे करना कर दी या किसी से शेयर कर दी, आपका ट्रस्ट सारा लूज हो जाता है उस बंदे के बारे में, चाहे वो कभी एक ही बार करे लेकिन आपको लगेगा ये अब दोबारा भी ऐसा करेगा। رسول اللہ صلی اللہ علیہ وسلم کی طرز سیاست کا ایک اہم پہلو تھا کہ آپ اپنے صحابہ رضی اللہ عنہم کی خوبیاں دیکھ کر مناسب حال فرائض ان کے سپرد کرتے. آپ کا یہ طرز عمل بہت ہی کامیاب ثابت ہوا, یعنی آپ لوگوں کی سکلز کے مطابق ان کو کام دیتے تھے. مدینہ منورہ میں مسلمانوں کو جس مشکل کا سامنا تھا وہ یہ تھی کہ وہاں یہود اور ان کے معاون منافقین رسول اکرم صلی اللہ علیہ وسلم اور آپ کے صحابہ رضی اللہ عنہم کو نقصان پہنچانے کے لیے مسلسل سازشوں میں مصروف رہتے. اس نازک ترین صورتحال کو دیکھ کر رسول اکرم صلی اللہ علیہ وسلم نے حضرت حذیفہ بن یمان کو منافقین کے نام بتا دیے. یہ ایک ایسا سر بستہ راز تھا جو آپ نے حضرت حذیفہ کے علاوہ کسی کو نہ بتایا, اور انہیں یہ حکم دیا کہ منافقین کی حرکات کا خیال رکھیں تاکہ اسلام اور اہل اسلام کے خلاف ان کی سازشوں کو ناکام بنایا جا سکے. اس دن سے حضرت حذیفہ رضی اللہ عنہ کو رازدان رسول اللہ صلی اللہ علیہ وسلم ہونے کا عظیم شرف حاصل ہوا, یعنی صاحب سر رسول. رسول اکرم صلی اللہ علیہ وسلم نے حضرت حذیفہ رضی اللہ عنہ کی خدا داد صلاحیتوں سے نازک ترین مواقع پر بھرپور فائدہ اٹھایا. ان کی ذہانت, ذکاوت, صورت ادراک اور معاملہ فہمی جیسے اعلیٰ اوصاف نے کئی مواقع پر ان نہایت مفید کارنامے سر انجام دیے. کیونکہ آپ دیکھیں نا, جو وقت پڑنے پہ حواس ہی کھو دے وہ کام کیا کرے گا. تو ہمیشہ اپنے اندر یہ خوبیاں لانے کی کوشش کیجیے, بڑی سے بڑی بات ہو جائے لیکن آپ اپنے آپے سے باہر نہ ہوں. غزوہ خندق کے موقع پر مدینہ منورہ میں آباد مسلمانوں کو مشرکین عرب نے چاروں طرف سے گھیرے میں لے لیا. یہ محاصرہ بہت طول اختیار کر گیا. مصائب و مشکلات کے پہاڑ ٹوٹ پڑے. اس مشکل گھڑی میں قریش اور ان کے حلیف بھی چندہ آسودہ حال نہ تھے, یعنی وہ بھی پوری طرح کو خوش نہیں تھے. اچانک ایک تیز آندھی چلی جس نے دشمن کے خیمے اکھاڑ دیے, پکی پکائی دیگیں الٹا دیں, چراغ گل کر دیے, چہرے خاک آلود ہو گئے, آنکھیں اور ناک مٹی سے بھر دیے. آنے واحد میں دشمن کی طاقت مزحمل ہو گئی, یعنی تھک گئے وہ, اور فاسد عزائم خاک میں مل گئے, یعنی اسلام کے اوپر حملہ کرنے والے خود ہی پیچھے ہو گئے. جنگی نقطۂ نگاہ سے اس قسم کے نازک ترین مواقع پر شکست اس فوج کو ہوتی ہے جو پہلے آہوزاری کرنے لگے, اور اس فوج کو کامیاب و فتح یاب تصور کیا جاتا ہے جو صبر و تحمل کا بھرپور مظاہرہ کرے. اس موقع پر رسول اقدس صلی اللہ علیہ وسلم کو حضرت حذیفہ بن یمان کے تجربے اور مہارت کی ضرورت پیش آئی. آپ نے انہیں دشمنان اسلام کے اندرونی حالات معلوم کرنے کے لیے روانہ کیا تاکہ یہ صحیح صورتحال کا جائزہ لے کر آپ کو آگاہ کر سکے. آپ اپنا بھیس بدل کر اپنی جان ہتھیلی پر رکھتے ہوئے دشمن کی صفوں میں جا گھسے اور کسی کو خبر بھی نہ ہونے دی. اس موت کے سفر کی روایات حضرت حذیفہ کی زبانی. ذرا سا آپ اپنے آپ کو بھی اس جگہ ریلیٹ کیجیے نا کہ کتنے مشکل چیلنجز ہیں ان کے پاس اور یہ کیسے سکون سے ان کو سفر کر رہے ہیں. کہتے ہیں کہ ایک رات ہم صف بنائے بیٹھے تھے. ابو سفیان کا خیمہ بالائی جانب تھا. یہودی قبیلے بنو قریظہ کے افراد نشیبی علاقے میں برا جمان تھے. مجھے ان کی طرف سے زیادہ خطرہ تھا کہ کہیں یہ ہماری خواتین اور بچوں کو نقصان نہ پہنچائیں. اتنی تیز آندھی اور تاریک رات ہم نے کبھی نہ دیکھی. آندھی کی آواز بجلی کی کڑک کی مانند تھی. ظلمت شب کا حال یہ تھا کہ کوئی اپنا ہاتھ قریب سے بھی نہیں دیکھ سکتا تھا. منافقین رسول اقدس سے اجازت طلب کرنے لگے. عرض کی, یا رسول اللہ صلی اللہ علیہ وسلم, ہمارے گھر بالکل کھلے ہیں, کوئی حفاظتی اقدامات نہیں, دشمن آسانی سے گھروں میں داخل ہو کر ہمارے مال و عزت کو ناقابل تلافی نقصان پہنچا سکتا ہے. حالانکہ ایسا کوئی خطرہ نہ تھا بلکہ وہ کس بیانی سے کام لے رہے تھے, نہیں جھوٹ بول رہے تھے. سورۃ الاحزاب میں تذکرہ بھی ہے. البتہ آپ سے جس نے بھی اجازت طلب کی آپ نے فراخ دلی سے اس کو اجازت دے دی. منافقین آہستہ آہستہ کھسکنے لگے, یہاں تک کہ صرف 300 مسلمان باقی رہ گئے. امیجن کیجیے ذرا, اور نبی کسی کو روک بھی نہیں رہے کہ چلو جاؤ, جب تمہارے دلوں میں بال ہے تو پھر تم الگ ہی رہو تو اچھا. ایک رات رسول اقدس صلی اللہ علیہ وسلم نے گشت کیا, ایک ایک مجاہد کا حال معلوم کرتے ہوئے جب میرے پاس پہنچے تو میں نے ایک چھوٹی سی چادر اوڑھ رکھی تھی. سردی, بھوک اور تھکاوٹ کی وجہ سے گھٹنوں میں سر دیے ہوئے بیٹھا تھا. آپ نے دریافت کیا, کون ہو؟ میں نے عرض کیا, اللہ کے رسول, میں آپ کا خادم حذیفہ ہوں. انہیں اندھیرے میں پہچان نہیں پا رہے تھے. آپ نے فرمایا, حذیفہ تم یہاں کیسے بیٹھے ہو؟ عرض کی, بھوک اور سردی نے نڈھال کر رکھا ہے. آپ نے رازدارانہ انداز میں ارشاد فرمایا, देखो दुश्मन इस वक्त नाजुक तरीन सूरत हाल से दो चार है। तुम इस तरह करो कि चुपके से दुश्मन के लश्कर में शामिल हो जाओ और सही सूरत हाल का जायजा लेकर मुझे इत्तला दो कि अब इनके अजाइम क्या हैं। आपका हुक्म सुनकर मैं जल्दी से उठा लेकिन मेरे दिल पर दुश्मन का खौफ तारी था और पूरा जिस्म सर्दी से कप कपा रहा था। मेरी हालत देखकर आपने मेरे हक में ये दुआ की, इलाही खुजैफा को आगे पीछे ऊपर नीचे और दाएं बाएं से हिफाजत फरमा। बखुदा आपने भी दुआया कलिमात पूरे न किए थे कि मेरे दिल से दुश्मन का खौफ जाता रहा और सर्दी का एहसास भी न रहा। इसको हाईलाइट करें। दुआएं लीजिए, दुआएं दीजिए, दुआ कीजिए, दुआएं लेने वाले काम कीजिए। सर्दी गर्मी का सफर का सारा मामला, जो भी हमारी जिंदगी की छोटी मोटी आजमाइश होती है, अल्लाह चाहे तो टाल देगा। जब इस मिशन के लिए रवाना हुआ तो आपने मुझे नसीहत की कि तुमने सिर्फ दुश्मन के अंदरूनी हालात मालूम करने, इसके अलावा कोई किसी किस्म का इकदाम नहीं करना। इससे पता चलता है कि अल्लाह के नबी रिस्ट्रिक्शंस भी लगाते थे। मैं ये नसीहत सुनकर रात की तारीकी में छुपता हुआ दुश्मन की सफों में जा घुसा। मैंने किसी को महसूस तक न होने दिया। मैं इस तरह घुल मिल गया जैसे मैं इन्हीं का एक फर्द हूँ। देखिए समझदार थे तभी अल्लाह के नबी इनको बड़े बड़े चैलेंजेस के लिए भेज रहे हैं। कोई और शख्स हो तो पता नहीं क्या लेने का देना करके आ जाए। हाँ, थोड़ी ही देर बाद अबू सुफियान ने अपने लश्कर को खिताब करते हुए कहा, ए खानदान कुरैश, आज मैं तुमसे एक बात करना चाहता हूँ लेकिन मुझे डर है कि कहीं ये बात मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम तक न पहुंच जाए। हर शख्स देख ले कि इसके दाएं बाएं कौन बैठा है। अल्लाह अकबर, कितना खौफ आया होगा, सोचिए इनको भी, क्योंकि CID करना और फिर ऐसे हालात में, और जाहरी बात है कि मेक श्योर करने के लिए वो कॉन्शियस भी कर रहा था सबको, लेकिन इससे पहले कि कोई इनको देखता इन्होंने क्या किया। कहते मैंने ये बात सुनते ही फौरन अपने साथ बैठे हुए शख्स का हाथ पकड़कर पूछा, तुम कौन हो, तुम्हारा नाम क्या है? इसने अपना नाम बताया और मैंने इसे मौका ही ना दिया कि वो मुझसे भी मेरा नाम पूछ सके। इस तरह मैं अपनी तदबीर में कामयाब रहा। ये है असल में बेदार मग़्ज़ होना। अबू सुफियान ने अपना खिताब जारी रखते हुए कहा, है खानदान कुरैश, तुम्हें यहाँ करार नसीब ना होगा। तूफान ने हमारे जानवर हलाक कर दिए, बनो कुरैज़ा हमसे अलग हो गए, तेज आंधी ने हमारे खेमे उखाड़ दिए। मेरी राय यह है कि अब यहाँ से कूच कर चलो, मैं खुद जा रहा हूँ। इतना कहा ऊंट पर सवार हुआ, इसे एड़ी लगाई और चल दिया। सुभान अल्लाह। अब जरा सुनिए हजरत हुज़ैफ़ा का इम्तिहान। हजरत हुज़ैफ़ा रज़ी अल्लाह अन्हु बयान करते हैं कि अबू सुफियान इस रात मेरी जद में था, अगर हजूर सल्लल्लाहु अलैहि वसल्लम की नसीहत ना होती तो मैं इसे कत्ल कर डालता। मैं चुपके से खिसका और सीधा रसूल अकदस सल्लल्लाहु अलैहि वसल्लम के पास पहुंच गया। मैंने देखा आप छोटी सी चादर ओढ़े नमाज पढ़ रहे हैं। नमाज से फारिग होकर आपने मुझे अपने करीब बिठा लिया। सख्त सर्दी थी, चादर का एक कोना मुझ पर दे दिया। मैंने दुश्मन के पसपा होने की रोएदाद सुनाई तो आप ये सुनकर बहुत खुश हुए और अल्लाह की हमदो सना करने लगे। सुभान अल्लाह, कितनी बड़ी, आप देखिए इन जंगों से इंसान कितना सीखता है ना। आपको लोगों की जान नहीं लेनी थी ना माल, बस चले गए खत्म, आप खुश हो गए। हजरत हुज़ैफ़ा बिन यमान पूरी जिंदगी मुनाफिकीन के स्टारो रमूज से आगाह रहे। खुलफाए राशिदीन हमेशा मुनाफिकीन के मामले में हजरत हुज़ैफ़ा से रजू किया करते। फारूक आजम का ये मामूल था कि अगर कोई मुसलमान फौत होता आप जनाजा पढ़ाने से पहले ये दरियाफ्त करते कि हुज़ैफ़ा रज़ी अल्लाह अन्हु इस जनाजे में शरीक है। अगर हाजरीन कहते कि वो मौजूद हैं तो आप नमाज पढ़ाते, और अगर ये कहते कि वो मौजूद नहीं तो आप इस मैयत के बारे में शक करते और नमाज पढ़ाने से रुक जाते। हजरत उमर फारूक ने एक मरतबा हजरत हुज़ैफ़ा से पूछा, क्या मेरे सरकारी नुमाइंदों में कोई मुनाफिक है? आपने कहा सिर्फ एक है। फरमाया मुझे बताइए वो कौन है? कहा मैं इसका नाम नहीं बताऊंगा। हजरत हुज़ैफ़ा फरमाते हैं थोड़े ही अरसे बाद हजरत उमर ने इस नुमाइंदे को मनसब से अलग कर दिया। मुझे यूं मालूम हुआ कि इस सिलसिले में अल्लाह ताला ने हजरत फारूक आजम की रहनुमाई फरमाई। शायद बहुत कम लोग ये बात जानते हों कि हजरत हुज़ैफ़ा बिन जमान ने ईरान के नहाविंद दिनवर हमदान और री जैसे अहम तरीन इलाके फतेह किए थे, यानी ईरान के कई इलाके हजरत हुज़ैफ़ा ने फतह किए थे। दूसरा बड़ा कारनामा यह कि जब इनके दौर में मुसलमानों में कुरान पाक के मुख्तलिफ नुस्खे मुतदाविल हो गए तो आपने तमाम मुसलमानों को कुरान मजीद के एक मुत्तफिका नुस्खे पर जमा कर दिया। मुतदाविल क्या है? दाल या दुलुस है, यानी कई किस्म के नुस्खे आने लगे ना इख्तलाफात के साथ, किसी में कुछ चीज थी कोई किसी में, तो आपने फिर सबको इकट्ठा कर एक पे जमा किया। ان تمام تر خوبیوں کے علاوہ حضرت حذیفہ رضی اللہ عنہ کے دل میں اللہ تعالیٰ کا خوف اور اس کے عذاب کا ڈر بدرجہ غایت پایا جاتا تھا۔ جب آپ مرض الموت میں مبتلا ہوئے، چند صحابہ کرام آپ کی تیمارداری کے لیے رات کے آخری حصے میں تشریف لائے۔ آپ نے پوچھا، کیا وقت ہے؟ صحابہ نے بتایا، صبح ہونے والی ہے۔ یہ سن کر فوراً اٹھے، میں اس صبح سے اللہ کی پناہ مانگتا ہوں جو جہنم رسید کرنے والی ہو۔ یہ جملہ دو مرتبہ اپنی زبان سے ادا کیا، پھر پوچھا، کیا تم نے میرا کفن تیار کیا ہے؟ صحابہ نے بتایا کہ ہاں۔ فرمایا، زیادہ قیمتی کفن نہ پہنانا، اگر اللہ تعالیٰ کے ہاں میرے لیے خیر اور بھلائی کا فیصلہ ہو تو اس کفن کو بہترین پوشاک میں بدل دیا جائے گا، اگر معاملہ اس کے برعکس ہوا تو یہ کفن بھی گل سڑ جائے گا۔ اس کے بعد زبان پر یہ دعائیہ کلمات جاری ہو گئے، الہی تو جانتا ہے میں نے زندگی بھر فقیری کو تونگری پر، عاجزی ان کی ساری کو سر بلندی اور سر فروزی پر، یا سر فرازی پر، عاجزی ان کی ساری کو سر بلندی اور سر فرازی پر، اور آخرت کو دنیا پر ترجیح دی۔ جب آپ کی روح کف سے انصری یعنی جسم کے اس بت سے پرواز کر رہی تھی تو کہا، دیکھو ذوق و شوق سے میرا حبیب آیا دربار الہی میں، جو شرمندہ ہوا اسے کامیابی نصیب نہ ہوگی۔ اللہ تعالیٰ حذیفہ بن یمان پر اپنا رحم فرمائے، بے شمار خوبیوں کے مالک، عجیب آزاد مرد تھے۔ کیا پتہ چلا، کوئی خوبی تھی جس کی وجہ سے اللہ کے نبی نے ان کو چنا۔ تو آپ دیکھیے کہ یہ ساری چیزیں جب ہم پڑھتے ہیں تو پھر ذہن میں ایک خیال تو آئی جاتا ہے نا، کیا آخر ہم بھی تو نہیں جیسے انسان ہیں۔ ساتھ ہم خلاصہ کرتے ہیں ان کی زندگی کے ان سارے واقعات کا، بہت ساری باتیں تھیں، بیچ میں میں نے زیادہ نہیں روکا کہ ایک دفعہ ہم ان کی کہانی سمجھ جائیں۔ تو نام کیا تھا؟ حذیفہ بن یمان۔ باپ کون تھے؟ یمان تھے۔ مکہ معظمہ کے بنی عبس قبیلے میں پیدا ہوئے اور ان 10 خوش قسمت افراد میں سے تھے جنہوں نے اللہ کے نبی کے سامنے اسلام قبول کرنے کا اعلان کیا تھا اور آپ کے ساتھ مدینہ میں ہجرت کی۔ غزوہ احد میں حضرت حذیفہ کی اپنے والد حضرت یمان کے ساتھ شرکت اور پھر ان کی شہادت، دشمن کی تلوار لگنے سے شہید نہ ہوئے۔ غزوہ احد میں آپ نے بچوں اور عورتوں کی نگرانی حضرت یمان کے سپرد کی۔ 4 خوبیاں تھیں ان کی، ذکاوت و بیداری، بیداری مغز کہہ لیجئے، جو مشکلات حل کرنے میں معاون ثابت ہوتی ہیں۔ اسی طرح صورت ادراک، پہلے ہی مرحلے میں معاملے کو سمجھ جاتے تھے، اس کی تہ تک جاتے تھے۔ رازداری تھی، اسرار و رموز کو سینے میں محفوظ کرتے تھے۔ پھر ہم نے دیکھا کہ اللہ کے نبی نے ان کی ان ساری چیزوں سے بھرپور فائدہ اٹھایا اور بھوک اور سردی سے نڈھال ہونے کے باوجود اللہ کے نبی کا حکم مانتے ہیں۔ اگر اس دن یہ اپنی مرضی کر کے ابو سفیان کو قتل کر دیتے تو پھر ان کے نصیب میں ایمان تو نہ رہتا نا۔ تو یہاں سے پتہ چلتا ہے کہ صحابہ کرام کتنی کینلی جو انسٹرکشنز ہوتی تھی ان کو فالو کرتے تھے۔ اور پھر یہ دشمن کی صفوں میں گھسے، جب واپس آئے تو سردی بہت تھی، اللہ کے نبی نے ان کے حق میں دعا کی اور اوپر نیچے دائیں بائیں سے ان کی حفاظت کی دعا کی اور اللہ تعالیٰ نے ان کی دعا قبول کر لی۔ آپ کے میرے لیے بے شمار چیزیں، یہ باتیں اپنے ینگ بچوں کے ساتھ شیئر کیا کریں، کیونکہ وہ جتنا زیادہ ان چیزوں کو فرسٹ ہینڈ سنیں گے اتنا زیادہ اثر ہوگا۔ اپنے بچوں کو اس سے دور کر کے ہم اپنے آپ کو ضائع نہ کریں، اور اللہ تعالیٰ سے دعا ہے کہ آپ کے میرے لیے ان ساری باتوں پہ عمل کرنا آسان کر دے اور ہم سب ان ساری چیزوں کو لے کر چلیں۔ اور خاص طور پہ آپ دیکھیے کہ فقیری کو تونگری پر انہوں نے پسند کیا۔ ہمارے پاس دونوں چوائسیز ہوں تو کیا ہوتا ہے؟ عاجزی اور ان کے ساری کو سر بلندی اور سر فرازی پر، اور آخرت کو دنیا پہ۔ اصل سوداگر یہ تھے، یہ نہ سمجھ لوگ نہیں تھے۔ ضرورت ہے اس بات کی کہ ہم دیکھیں۔ اللہ تعالیٰ ہمیں عمل کی توفیق عطا فرمائے، اللہ تعالیٰ ہم سب کو ان ساری خوبیوں سے متصف کر دے جس کو ہم سب واقعی ان چیزوں میں پڑھتے ہیں۔ تو جزاکم اللہ خیر، السلام علیکم ورحمۃ اللہ وبرکاتہ۔